اسلام ہو جائے.
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. مدنی چینل کے ناظرین, پروگرام قرآنی صورتوں کا تعارف, اس میں آپ کو خوش آمدید کہتے ہیں, مرحبا کہتے ہیں. اللہ رب العالمین قرآن پاک کے نور سے میرے اور آپ کے سینوں کو روشن منور فرمائے اور قرآن مجید فرقان حمید کی تعلیمات پر ہم سب کو عمل پیرا ہونے کی توفیق عطا فرمائے. ابتدان درود پاک کی فضیلت ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کا فرمان عظمت علی شان, تین طرح کے اشخاص وہ کہ قیامت کے دن اللہ انہیں اپنے عرش کا سایہ عطا فرمائے. ان میں سے پہلا شخص ارشاد فرمایا کہ جو میرے کسی امتی کی پریشانی کو دور کرے, دوسرا وہ شخص جو میری سنت کو زندہ کرے یعنی اس پر عمل پیرا ہو, تیسرا وہ جو مجھ پر کثرت سے درود بھیجے. یہ تین طرح کے خوش نصیب وہ اشخاص ہیں کہ بروز محشر اللہ رب العالمین انہیں اپنے عرش کا سایہ عطا فرمائے گا. اللہ پاک ہم سب کو ان باتوں پر عمل کی توفیق عطا فرمائے. اور دوسری حدیث طیبہ میں بھی عرش الہی پانے کے جو اسباب ہیں اور جو اعمال بیان کیے ہیں ان پر بھی اللہ پاک ہمیں عمل کی توفیق عطا فرمائے, آمین. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم. ناظرین اکرام, اس پروگرام میں ہم بطور خاص کسی ایک سورہ مبارکہ کا تعارف پیش کرتے ہیں, اس کا پس منظر, اس سورہ مبارکہ کے مختلف مضامین پر کلام ہوتا ہے. اول تاخر ہمارے ساتھ شامل رہیں. گزشتہ پروگرام میں سورۃ المومنون کے حوالے سے سلسلہ پیش کیا تھا اور اس کے کچھ ابتدائی 10 آیات مبارکہ پر ہم نے درس سننے کی سعادتیں حاصل کی ہیں. سورۃ المومنون مکی سورت ہے اور یہ وہ مبارک سورت ہے کہ جس میں مومنین کے اندر کون سے اوصاف ہونے چاہیے کہ جن کی وجہ سے وہ کامیابیاں حاصل کر لیں, آخرت میں ان کے لیے کامیابی اور کامرانی ان کا مقدر بن جائے. وہ اوصاف اس سورۃ مومنون کے اندر اللہ پاک نے ان کو بیان فرمایا ہے, 10 باتوں کو ارشاد فرمایا ہے, جس میں نمازوں میں خشوع خضوع, لغو اور فضول کاموں سے اپنے آپ کو بچانا, زکوٰۃ کی ادائیگی کرنا, اپنی پاک دامنی عفت کا خیال رکھنا, اپنے وعدوں کو پورا کرنا اور جو امانتیں سپرد ہوں ان کو ادا کرنا, یہ وہ باتیں ہیں جن کو ارشاد فرمایا ہے. اور پھر انہی پر ارشاد فرمایا اولئک هم الوارثون الذین یرثون الفردوس هم فیہا خالدون, یہی لوگ وارث ہیں اور وہ جنت الفردوس کے وارث ہیں اور اس میں ہمیشہ رہیں گے. نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ارشاد فرمایا میرے لیے 6 چیزوں کے ضامن ہو جاؤ, میں تمہارے لیے جنت کا ضامن ہوں. بولو تو سچ بولو, وعدہ کرو تو پورا کرو, تمہارے پاس امانت رکھی جائے تو خیانت نہ کرو, اپنی شرمگاہوں کی حفاظت کرو, اپنی نگاہوں کو پست کرو اور اپنے ہاتھوں کو روکو, یعنی ہاتھ کے ذریعے سے بھی ظلم زیادتی والا معاملہ نہ ہو, نگاہیں پست کرنا, نگاہیں جھکانا اور اپنی عفت پاک دامنی کی حفاظت کرنا, یہ وہ اعمال ہیں رسول اللہ صلی اللہ علیہ وسلم اس پر جنت کی ضمانت عطا فرماتے ہیں. مزید آگے اسی سورہ مبارکہ کے کچھ مضامین کو عرض کرتا چلوں, اللہ پاک نے غیر مسلموں کی ایک چیز کو بیان فرمایا, شاید اس خوش گمانی میں ہے کہ اللہ ہم سے راضی ہے اس لیے ان کے پاس بظاہر دنیا کی ترقی ہے, دولت ہے, شہرت ہے, تو اسی کو دلیل بنا لیا کہ ان کے پاس یہ سب فراوانیاں ہیں تو اللہ بھی ان سے راضی ہے, تو یہ کیسے ہو سکتا ہے؟ تو پہلے ہم آیت مبارکہ سنتے ہیں اللہ کیا ارشاد فرماتا ہے. اور یہی بات ایمان والوں کے لیے, مومنوں کے لیے بھی, بہت سے لوگ ایسے ہیں کہ جو اس چیز کو مال و دولت کو ہی سب کچھ سمجھتے ہیں, حالانکہ ایسا نہیں. ارشاد فرمایا اَيَحْسَبُونَ أَنَّمَا نُمِدُّهُمْ بِهِ مِن مَالٍ وَبَنِينَ نُصَارِعُ لَهُمْ فِي الْخَيْرَاتِ بَلْ لَا يَشْعُرُونَ, क्या ये ख्याल कर रहे हैं कि वो हम उनकी मदद कर रहे हैं माल और बेटों से, ये जल्द जल्द उनको भलाइयां देते हैं बल्कि उन्हें खबर नहीं है। तो इस आयत मुबारक का फरमाया कि ये जो माल हैं या बेटे हैं, इससे ये गुमान करना क्या ये आमाल की जजा शुमार किया जाएगा, यानी अच्छे अमल है तो इस वजह से ये, और अच्छे अमल तो उनके हैं नहीं, या ये अल्लाह के राजी होने की क्या दलील है? तो फरमाया हकीकत ये कि उन्हें खबर नहीं है, हम उन्हें मोहलत दे रहे हैं, हम उन्हें मोहलत दे रहे हैं, ये उन्हें मोहलत है और दुनिया के अंदर एक तरह की ढील और मोहलत मिली हुई है। दूसरी आयत मुबारका में अल्लाह पाक ने भी ये इरशाद फरमाया वला तुजिब का अम्वालुहुम व औलादुहुम इन्नमा युरीदुल्लाहु अन युअज्जिबहुम बिहा फिद्दुनिया व तज़हक अनफुसुहुम वहुम काफिरून, और उनके माल और औलाद तुम्हें ताज्जुब में ना डालें, अल्लाह यही चाहता है उन्हें कि इसके जरिए से दुनिया में सजा दे और कुफर की हालत में उनकी रूह निकल जाए, और कुफर की हालत में उनकी रूह निकल जाए। इस आयत मुबारका में भी ये बात इरशाद फरमा दी गई, आपको ये ताज्जुब में ना डालें उनका माल और उनकी औलादें, यानी बज़ाहिर नेमतों का मिल जाना इस बात पर यह दलील नहीं है कि अल्लाह राजी है, नहीं। नाज़रीन किराम, कारून के पास बड़ा माल था, मूसा अलैहि सलाम और आपके जो उम्मती थे ईमान वाले आपके साथ थे, तो वो एक तादाद थी जो गुर्बत और फक्र का शिकार, और कारून वो कि जिसके खजानों की चाबियां ऊंटों पर ला दी जाती थी, तो इतने माल को लेकर चलना, इतना माल उसके पास होना, क्या ये दलील है कि अल्लाह राजी है? हरगिज नहीं। रब उससे राजी है जिसको रब के आगे सजदे करना नसीब हो जाए, जिसको शुक्र की दौलत नसीब हो जाए, जिसको कनात नसीब हो जाए, जो अल्लाह के थोड़े दिए हुए पर राजी हो जाएगा, क्यामत के दिन अल्लाह उसके थोड़े आमाल पर राजी हो जाएगा। जी हाँ, कनात ऐसा खूबसूरत वस्त, ऐसा खूबसूरत वस्त। तो अल्लाह पाक ने यहां ये फरमा दिया, और ये वजाहत सब के लिए। आज में हमारे कई भोले भाले लोग बाज़ुकात इस तरह की बातें कर रहे होते हैं कि कुफार के बज़ाहिर तरक्की देखकर, बज़ाहिर माल देखकर, शोहरत देखकर, तो वो इस तरह की चीजें देखकर शायद उनके गुमान कहां से कहां निकल जाते। वो ये नहीं समझते कि ये अल्लाह की तरफ से एक ढील भी तो है, ये अल्लाह की तरफ से एक मोहलत भी तो है। तो ये माल और ये सारी चीजें ये समझना कि अच्छाई की वजह से मिले हैं, हरगिज नहीं, या ये समझना कि अल्लाह इनसे राजी है, हरगिज ऐसा, हरगिज ऐसा। अल्लाह ने जो दिया उस पर राजी हो जाए इंसान, थोड़ा है ज्यादा है, और उस माल का हक अदा करे, शुक्राने के तौर पर अल्लाह की बारगाह में सजदा रेज रहे, आफियत तलब करता रहे, तो ये पहचान है कि आदमी अल्लाह की बारगाह में कुर्ब वाला है, नेक है, और वो उसको अपना नहीं समझता, रब ने दिया है, तो फिर रब के कामों में वो खर्च भी करता है। अल्लाह ऐसी तौफीक अता फरमाए। मजीद आगे बढ़ते हैं इसी सूरह मुबारका के एक और मजमून की तरफ। जो लोग नेकी करते हैं और डरते हैं, फिर भी अल्लाह से डर भी है, नेकियां हैं और डर है, ये ईमान की अलामत है, ये मोमिनीन की अलामत है। अल्लाह को सुभान अल्लाह, यानी ये खशियत उनके दिल में, नेकी भी करते हैं और डरते भी हैं। अल्लाह फरमाता है वल्लदीना युतून मा अतौ وَقُلُوبُهُمْ وَجِلَةٌ أَنَّهُمْ إِلَىٰ رَبِّهِمْ رَاجِعُونَ, اور وہ جو دیتے ہیں جو کچھ دیں اور ان کے دل ڈر رہے ہیں یوں کہ ان کو اپنے رب کی طرف پھرنا ہے, ان کو اپنے رب کی طرف پھرنا ہے۔ تو اس آیت میں ایمان والوں کا وصف بیان کیا, وہ جو زکوٰۃ دیں یا صدقات دیں یا نیک اعمال بجا لائیں, یہ تو عمل کرتے ہیں لیکن ڈر ہے ان کے دل میں کہ اللہ کی طرف پھرنا, یہ ڈر ہے۔ अम्मा आयशा सिद्दीका रदी अल्लाह ताला अन्हा, आप पूछती हैं या रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम, ये डर वाली जो कैफियत है, ये जो लोग शराबे पीते हैं, जो चोरी करते हैं, क्या ये उनकी हाल और कैफियत को बयान किया जा रहा है? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ऐ सिद्दीक की बेटी, ऐसा नहीं है, ऐसा नहीं है। इस आयत में उन लोगों का बयान है जो रोजे रखते हैं, नमाजें पढ़ते हैं, सदके देते हैं और डरते रहते हैं, किस बात से? कि कहीं ऐसा ना हो कि ये रद्द हो जाएं, कबूल ना हो, ऐसा ना हो। अमल करते हैं फिर उनकी कैफियत डरने वाली है। ये अल्लाह वालों का तरीका। आज भी ऐसे जो वाकई मुखलिसीन हैं, अल्लाह से डरने वाले हैं, तो वो बड़े बड़े अमल करते हैं लेकिन फिर भी वो कहते हैं कि मैंने तो कुछ किया ही नहीं, जो किया अल्लाह कबूल फरमा दे। हम किबला शेख तरीकत अमीर अहले सुन्नत दामत बरकात मुला लिया, जिनकी 40 साल की एक तरह की ये कोशिश, और कुरान का पैगाम, हदीस का पैगाम, कितने लाखों लाख हुफाज़े कुरान, कितने हजारों उलमा, और फिर आगे दीन की कितने शोबाजात में खिदमत हो रही है, इसके बावजूद उनकी अपनी कैफियत अपने पूछें तो वो यही कहते हैं मैंने क्या किया, मैंने तो गोया किया ही कुछ नहीं, जो किया है अल्लाह कबूल फरमा। तो ये अल्लाह वालों के यही अंदाज है, खशियत और खौफ उनके दिलों में पैदा रहता है और वो डरते रहते हैं, नेक अमल भी करते हैं और डरते भी रहते हैं। मजीद आगे सुनते हैं इसी सूरह बरका के एक मजमून को, अल्लाह फरमाता है इदफा बिल्लती हिया अहसनु सय्या, इरशाद फरमाया सबसे अच्छी भलाई से बुराई को दफा करो, सबसे अच्छी भलाई से बुराई को दफा करो। मुफस्सिरीन ने खूबसूरत इसकी तशरीहात फरमाई, जुमला बड़ा मुख्तसर है लेकिन है बड़ा हुस्न वाला, कि सबसे अच्छी भलाई से बुराई को दफा करो, तौहीद का ऐसा दर्श दो कि शिर्क दूर हो जाए, इतात और तकवे को ऐसा रवाज दो कि मासियत और गुनाह के काम दूर हो जाएं, और अपने मकारम अखलाक से, अखलाक हसना से खताकारों पर इस तरह अफ़ो रहमत फरमाएं कि जिससे दीन में कोई सुस्ती ना हो, दीन में कोई सुस्ती ना हो। सुभान अल्लाह। नादरीन किराम, बाज़ुकात हम शर को शर से ही टालने की कोशिश करते हैं, बुराई को बुराई से ही बदलने की कोशिश करते हैं। अल्लाह पाक ने एक और जगह इरशाद फरमाया है वला तस्तविल हसनतु वला सय्यिअह इदफा बिल्लती ही अहसन फ़ाइदा लदी बैनका व बैनहु अदावतुन कअन्नहु वलीयुन हमीम। फरमाया और अच्छाई और बुराई बराबर नहीं हो सकती, बुराई को भलाई के साथ दूर करो तो जो तुम्हारे और जिस शख्स के दरमियान दुश्मनी है तो उस वक्त वो ऐसा हो जाएगा जैसे गहरा दोस्त है, जैसे वो गहरा दोस्त। सुभान अल्लाह। नबी करीम अलैहिस्सलाम की इतनी मिसालें हैं इसमें, इतनी मिसालें हैं कि आपने कैसे कैसे लोगों को माफ किया, 100 ऊंटों के लालच में आकर आपको शहीद करने वाला सुराका बिन मालिक, आपने उसे अमान दी, सहाबी बन गए, मुसलमान हो गए, ईमान ले आए। सुभान अल्लाह। और सिर्फ एक नहीं, कई मकाम पर, कई मकाम पर आपने अपने उन दुश्मनों को कोई जहर लेकर, कोई तरह तरह के किसी तरह आपको तकलीफ पहुंचाने, शहीद करने, आपके चचा को शहीद जिसने किया, का कलेजा जिसने चबाया, लेकिन आपका यह अफ दरगुजर कि जब वो ईमान की तरफ आए या आपने उन्हें दावत दी और वो ईमान की तरफ बढ़े, सुभान अल्लाह, आपने सारा कुछ उनसे माफ फरमा दिया। और वो जो गलतियां थी वो हालत कुफर की थी, वो हालत कुफर की थी, और इस्लाम पहले की सारी चीजों को खत्म कर देता, माफ कर देता। आज भी किसी को ये इख्तियार हासिल नहीं है कि वो ऐसे सहाबा या सहाबियात के हवाले से कोई ऐसे कलाम करे, जो हुजूर के सहाबी बन गए, सहाबिया बन गई, वो हमारे सरों के ताज, वो सबसे अफजल तरीन है, क्योंकि गैर सहाबी से सहाबी अफजल, उम्मतियों में से सबसे अफजल जो जमात है वो हजरत सहाबा इकराम अली मर्तुआ की जमात। तो अच्छाई के साथ भी बुराई को वो टाला जा सकता है और वो ऐसे हो जाएंगे जैसे दोस्त है। वमा युलक्काहा इल्ला अल्लज़ीना सबरू वमा युलक्काहा इल्ला ज़ू हज़्ज़िन अज़ीम। फरमाया ये ऐसे ही नहीं दी जाती ये चीजें, ये बड़ी नेमत वाली चीजें, ये उन्हीं को दी जाते हैं जो सब्र करने वाले साबिरीन हैं, और ये उन्हीं को अता की जाती हैं कि जिनको अजीम हिस्सा दिया गया हो, बड़ा हिस्सा मिला हो। सुभान अल्लाह। ऐसा बड़ा दिल मिला हो, बड़ी सोच मिली हो, बड़ी फिक्र मिली हो, मुआफ करने का जज्बा है, खुद अपने ऊपर सबर, तहम्मुल, बुर्दबारी, ये सारे औसाफ गोया के उसके अंदर मौजूद होते। अल्लाह फरमाता है ये उन्हीं को नसीब होती जो सबर वाले हैं और जिनको बड़ा हिस्सा मिला। सुभान अल्लाह। अल्लाह सबको ये नसीब फरमाए। آگے مزید بڑھتے ہیں آیت نمبر 115 میں اللہ پاک ارشاد فرماتا ہے اَفَحَسِبْتُمْ أَنَّمَا خَلَقْنَاكُمْ عَبَثًا وَأَنَّكُمْ إِلَيْنَا لَا تُرْجَعُونَ کیا تم نے یہ گمان کیا ہے کہ ہم نے تمہیں بیکار بنایا اور تمہیں ہماری طرف پھرنا نہیں؟ یہ وہ سورہ مبارکہ ہے جس میں مومنین کے بھی اوصاف بیان کیے ہیں، ساتھ کفار کو بھی جھنجھوڑا گیا ہے اور عام لوگوں کو یہ کہا گیا ہے، کیا تم یہ گمان کر بیٹھے ہو کہ تمہیں بیکار بنا دیا، فضول بنا دیا، تمہیں ہماری طرف پلٹنا نہیں ہے، ہماری طرف پھرنا نہیں ہے؟ تو انسان کو اس کی مقصد تخلیق کو بیان کیا گیا کہ تمہارا مقصد کیا ہے، دنیا میں آنے کا مقصد. وما خلقت الجن والانس الا ليعبدون، اللہ فرماتا ہے اور میں نے جن اور انسانوں کو پیدا اس لیے کیا کہ وہ میری عبادت کرے، یعنی اللہ کی عبادت کرے. اللہ نے موت اور زندگی کو رکھا، کیوں رکھا؟ لوگ اچھے عمل کریں. الذی خلق الموت والحیاۃ لیبلوکم ایکم احسن عملا، کہ عمل کس کے اچھے ہیں وہ اللہ دیکھے. تو انسان کی تخلیق کا جو مقصد ہے وہ اللہ کی عبادت ہے، اللہ کو راضی کرنا ہے. اور شریعت کو یہ نہیں کہتی کہ سارے کام چھوڑ چھاڑ کے کوئی جنگلوں میں نکل جائے، پہاڑوں میں چوٹیوں پر بیٹھ جائے. یہ کر گئے وہ اللہ والے، جو پہاڑوں میں عبادتیں کرتے تھے اب وہ مزاروں کی رونقیں. یہ جنہوں نے عبادتیں کی اس طرح وہ کی، لیکن عام لوگوں سے یہ تقاضا یا اس طرح کی کوئی عبادت کا مطالبہ ہی دین کا نہیں ہے. دن بھر کے اگر سوچیں ہم تو دنیاوی کام کتنے کرتے اور دین کے کام ہم کتنے کرتے ہیں. عبادت کے حوالے سے دیکھیں تو نمازیں، ہاں یہ ضرور ہے کہ اچھی نیت کے ساتھ تجارت کرے اللہ اس کو بھی عبادت بنا دے گا، اچھی نیت کے ساتھ کھانا پینا ہے یہ بھی ثواب کے زمرے میں، عبادت کے زمرے میں چلا جائے گا، سونا آرام کرنا یہ بھی عبادت کے زمرے میں جا سکتا ہے، نیت ارادے اچھے. انما الاعمال بالنیات. لیکن بعض اوقات انسان سمجھتا کہ شاید ہم کاروبار سے اٹھ کر نماز کی طرف گئے تو پھر ہم کام کرنے کے قابل نہیں رہیں گے، ہم نمازوں کی طرف زیادہ میلان ہوا تو ہمارے دنیاوی سارے کام چھوٹ جائیں گے. ایسا نہیں ہے، جو نماز پڑھتے ہیں وہ بھی آپ کی طرح بزنس بھی کرتے ہیں، ملازمتیں بھی کرتے ہیں، نوکریاں بھی کرتے ہیں. گھروں میں لاکھوں لاکھ ایسی بہنیں ہیں، خواتین ہیں، مائیں ہیں، ماشاءاللہ نمازیں پڑھتے ہیں، صرف فرائض ہی نہیں بلکہ نوافل کی بھی عادت ہوتی. تو کیا وہ سب گھر کے کام کا چھوڑ کر ایک سائڈ پر بیٹھ؟ ہرگز نہیں. تو اس لیے ناظرین اکرام یہ بالکل نہیں سمجھنا چاہیے کہ عبادت کی طرف آئیں گے تو یہ سارے ہمارے کام ٹھپ ہو جائیں گے، ایسا نہیں. انشاءاللہ عبادت کی برکت سے، نماز کی برکت سے گناہ کے کاموں سے آپ محفوظ رہیں، کیونکہ ان الصلاۃ تنہا عن الفحشاء والمنکر، یہ برائی سے تمہیں روکے گی، نماز برے کاموں سے تمہیں روکے گی، نماز بری فکر سے بھی روکتی ہے انسان کو، بری سوچ سے روکتی ہے، برے کاموں سے روکتی ہے، بد نظری سے روکتی ہے، بد نگاہی سے روکتی ہے. نماز کو کما حق ادا کرتا رہے انشاءاللہ یہ کس طرح قرب الہی کے زینے چڑھتا جائے گا، یہ زینے چڑھتا جائے گا اور اللہ کا پیارا اور مقبول بندہ بن جائے گا. تو اللہ پاک نے فرما دیا تمہیں عبث نہیں پیدا کیا، تمہیں یہ ہر وقت ذہن میں رہنا چاہیے کہ کیا تمہیں اللہ کی طرف نہیں لوٹنا، نہیں پھرنا اللہ کی طرف. تو یہ جب تصور ہوگا تو پھر انشاءاللہ آدمی کا عبادت کی طرف دل بھی لگا رہے گا. اور اللہ پاک نے آگے آخری آیت سورۃ المومنون کی جو آخری آیت، اس میں فرمایا وَقُرْ رَبِّ اغْفِرْ وَارْحَمْ وَأَنْتَ خَيْرُ الرَّاحِمِينَ، اور آپ یہ کہو، کیا کہو؟ اللہ کی بارگاہ میں عرض کرو، اے میرے رب مجھے بخش دے، مجھ پر رحم فرما، اے میرے رب بخش دے، رحم فرما، وَأَنْتَ خَيْرُ الرَّاحِمِينَ، اور تو سب سے بڑھ کر رحم کرنے والا، سب سے بڑھ کر رحم کرنے والا. اللہ سے مغفرت طلب کرتے رہے، اللہ کی رحمت کا سوال کرتے رہے، اللہ کی رحمت. آدمی اپنے عملوں پر یوں نہ جائے کہ میں اپنے عملوں سے یوں بخشا جاؤں گا، بلکہ اللہ کی رحمت سے، اللہ کی رحمت سے. بنی اسرائیل کے 500 سال عبادت کرنے والے، اگر وہ قیامت کے دن اللہ انہیں فرمائے گا کہ میری رحمت سے جنت میں جاؤ، تو ایک شخص کہے گا کہ یا اللہ میری عبادت، تو اسے کہا جائے گا میزان عمل میں آؤ، ایک آنکھ کو ایک پلڑے میں رکھ کر 500 سال عبادت ایک طرف رکھ دی جائے گی اور وہ اکول ہو جائے گا. فرمایا جائے گا کہ یہ تو ایک آنکھ کا بدلا ہوا، بقیہ کا جواب دو، ان نعمتوں کے حوالے سے تم کیا لے کر آئے ہو؟ تو کچھ نہیں. کہا جائے گا کہ اسے آپ دوزخ کی طرف لے جاؤ. وہ کہے گا یا اللہ نہیں، عدل سے نہیں بلکہ فضل اور رحمت سے مجھے جنت میں داخل فرما. تو یہی فرما جائے گا میرے بندے کو میرے فضل سے میری رحمت سے جنت میں داخل کر. تو جنت اللہ کا فضل ہے، اللہ کی طرف سے رحمت ہے. عمل ہم نے اس لیے کرنے کہ ہمیں اللہ اور اس کے رسول کا حکم ہے. گناہوں سے اس لیے بچنا ہے کہ اللہ اور اس کے رسول کا حکم ہے. نیکی کرتے رہیں، گناہوں سے بچتے رہیں، انشاءاللہ اللہ کا یہ فضل اور رحمت بھی ہمیں ضرور نصیب ہو جائے گی. ناظرین کرام، سورہ مومنون کا آپ نے کچھ تعارف اور کچھ چیدہ چیدہ آیات مبارکہ کے مضامین سننے کی سعادت حاصل کی ہے. انشاءاللہ آئندہ پروگرام میں مشہور سورہ مبارکہ سورہ نور، اس کا درس سنیں گے. ہمارے ساتھ اس پروگرام میں آپ شامل رہیے. نیکسٹ جمعرات انشاءاللہ سورہ نور کا درس سماعت کریں گے. اللہ عمل کی توفیق دیں. آمین. بجاہ النبی صلی اللہ علیہ وسلم.
یہی ہے آرزو تعلیم قرآن عام ہو جائے، ہر ایک پرچم سے اونچا پرچم اسلام ہو.